यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म नवराज लम्साल। शुरूमा मुख्य समाचार। दलहरूबीच सहमति जुट्न नसकेपछि अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधि सभा बैठकमा आज पेश हुन सकेन। दलहरूबीच थप छलफल र सहमति गरेर पर्सीको बैठकमा पेश हुने कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुको भनाई। एमसीसीका विषयमा छलफल गर्न भोलि सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै। स्थानीय तह निर्वाचनको मिति घोषणा विरूद्धको रिट दर्ता गर्न सर्वोच्च अदालतको आदेश। र रसियाले युक्रेनमा तैनाथ आफ्ना सैनिक फिर्ता बोलाएको प्रमाण पेश गर्न नेटोको आग्रह।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर्र जाने बल्का एसएमएस, हुर हुर चल्ने 4G इन्टरनेट, सललर जोडिने ती सीयुजी नेटवर्क, अनि आहा कति रमाइलो एनडीटीभी। बाँकी त सब मनको कुरा नै हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। दलहरूबीच सहमति जुट्न नसकेपछि प्रतिनिधि सभाको आजको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी सम्झौता टेबल हुन सकेन। उक्त प्रस्तावलाई कार्यसूचीमा राख्ने नराख्ने विषयमा सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्ता गठबन्धनभित्रै दुई थरी मत आएपछि आज पेश हुन नसकेको संसद सचिवालयका प्रवक्ता डाक्टर रोजनाथ पाण्डेले जानकारी दिनुभयो। नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका नेताहरूले यस प्रकारको राष्ट्रिय विषयमा प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई सहमतिमा नलिई अघि नबढ़ने विगतको अभ्यासलाई ध्यानमा राखेर निर्णयमा पुग्नुपर्ने बताउनुभयो। प्रतिपक्षलाई विश्वासमा लिएर नजाँदा लोकतन्त्र डिरेल हुने उहाँहरूको तर्क थियो। नेपाली कांग्रेस तर्फबाट गृहमन्त्री बालकृष्ण खाँड र कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडु लगायतले सो प्रस्ताव पेश गर्नुपर्ने अडान राख्नुभएको थियो। बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले भने अनुपस्थित रहेको थियो। कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले पर्सि शुक्रबारसम्ममा दलहरूबीच सहमति गरी अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी सम्झौता सदनमा पेश हुने बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकबाट बाहिरिने क्रममा मन्त्री बडुले संचारकर्मीहरूसँग कुरा गर्दै एमसीसी बारे सड़कमा उठेका बहस र विवादलाई निष्कर्षमा पुर्याउन पनि संसदमा प्रस्तुत गर्नुपर्ने बताउनुभयो। मन्त्री बडुले दलबीच छलफल र सहमतिका लागि थप समय आवश्यक देखिएको हुनाले एमसीसी सम्झौता आजको बैठकमा पेश नभएको र थप सहमति जुटाएर अबको बैठकमा टेबल गरिने बताउनुभयो।
हामी यसलाई संसदमा प्रवेश गराउने, टेबल गर्ने र छलफलमा पुर्याउने हाम्रो उद्देश्य हो। अब छलफलका निमित्त दलहरूको बीचमा अझ केही समय चाहिन्छ भन्ने भइसकेपछि हामीले एक दिनको समय अरू दिउँ हुन्छ भने आजको दिन भोलिको दिन हामीसित रह्यो नि त, दुई दिनको एउटा थप सल्लाह र थप सहमति जुटाएर अब 6 गतेका निमित्त हामीले टेबल गर्ने एउटा सहमति बनाउँदैछौ र त्यसका निमित्त आज र भोलिको दिनको प्रतीक्षा गरौं।
मन्त्री बडुले एमसीसीको पक्षमा सहमति जुटाउन सरकारले संसदको अर्को बैठकभन्दा अगाडि दलहरूबीच आवश्यकता अनुसार द्विपक्षीय तथा बहुपक्षीय छलफल गरी सहमतिको लागि प्रयास गर्ने पनि बताउनुभयो। संसद बैठकबाट बाहिरिने क्रममा पूर्व प्रधानमन्त्री नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले भने जनतालाई गुमराहमा राखेर एमसीसी सम्झौता गरिएको हुनाले त्यसमा संशोधन नभएसम्म प्रस्ताव अघि बढ़न नसक्ने बताउनुभयो। नेता खनालले असहमतिका विषयमा बल प्रयोग गरेर अगाडि बढ़न नहुने समेत बताउनुभयो।
कतिपय विषयहरू परिमार्जित हुन्छन्, परिष्कृत हुन्छन्, बदलिन्छन्, संशोधन हुन्छ अनि मात्रै सहमति हुन्छ। असहमतिको विषयमा बल प्रयोग गरेर हुन्छ, ढाक धम्की दिएर हुन्छ, हुँदैन।
नेता खनालले पर्याप्त छलफल र परिमार्जन नगरी एमसीसीका विषयमा सहमत हुन नसक्ने र दलहरूबीचको साझा सहमतिका लागि केही समय पर्खिनुपर्ने पनि बताउनुभयो। बैठक अघि बसेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले अमेरिकी सहयोग परियोजना एमसीसीको विपक्षमा उभिने निर्णय गरेको छ। आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा संसदमा एमसीसी टेबल भए माओवादी केन्द्रले विपक्षमा मतदान गर्ने निर्णय भएको नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरूङले पत्रकारहरूलाई जानकारी दिनुभयो। गुरूङले जबरजस्ती र बिना छलफल यथास्थितिमा एमसीसी संसदमा लगिए सरकार छाड्न सक्ने बताउनुभयो। प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालवाटारमा भएको भेटमा उहाँहरूबीच भोलि दिउँसो 3 बजे सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्ने सहमति भएको अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो। नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले एमसीसी देशको आर्थिक विकासका लागि अन्तर्राष्ट्रिय महत्वपूर्ण सहयोग भएकाले सबै दल मिलेर संसदबाट पारित गर्नुपर्ने बताउनु भएको छ। आज जनकपुर धाममा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य निधिले एमसीसी पास गर्दा मुलुकको कुनै अहित नहुने बताउनुहुँदै एमसीसी मार्फत नेपालले पाउने ठूलो अनुदान रकम भएकाले नेपालको विकासमा महत्वपूर्ण योगदान गर्ने बताउनुभयो। कांग्रेस नेता निधिले न्याय क्षेत्रमा भएका विकृति एवं विसंगतिको अन्त्य गर्न प्रधान न्यायाधीशमाथि महाअभियोग दर्ता गर्नु परेको प्रश्न पार्नुभयो। सर्वोच्च अदालतले स्थानीय तह निर्वाचनको मिति घोषणा विरूद्धको रिट दर्ता गर्न आदेश दिएको छ। न्यायाधीश ईश्वर खतिवड़ाको एकल इजलासले आज दरपीटको निर्णय बदर गर्दै रिट दर्ता गर्न आदेश दिएको हो। आदेशमा स्थानीय तहका जनप्रतिनिधिको कार्यकालका विषयमा संविधान र कानूनले गरेको व्यवस्थाको व्याख्या हुनुपर्ने भएकाले निवेदन दर्ता गर्नु भनिएको छ। महोत्तरी भंगाहा नगरपालिकाका मेयर संजीव कुमार शाहले वैशाख 30 गते निर्वाचन गर्दा 5 वर्षीय कार्यकाल पूरा नहुने भन्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो। सुन्दै हुनुहुन्छ रेडियो नेपालबाट साँझ 7 बजेको समाचार। अब एकैछिन विज्ञापन।
श्रमिकहरूको मौलिक अधिकारको सम्मान गरौं। सबै प्रतिष्ठानहरूले न्यूनतम पारिश्रमिक प्रदान गर्न आनाकानी नगरौं।
नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
अब बाँकी समाचार। प्रतिनिधि सभाको आजको बैठकमा थारू आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ। बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बीच कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुले थारू आयोगको वार्षिक आर्थिक वर्ष 2077-78 प्रतिवेदन पेश गर्नुभएको हो। बैठक शुरू हुनासाथ प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले नाराबाजी शुरू गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले आफ्ना असहमतिहरू विधि र प्रक्रियाभित्रबाट राखी छलफलको वातावरण बनाउन आग्रह गर्नुभयो। सभामुख सापकोटाले लगातारको संसद अवरोधका कारण नागरिकले दैनिक जीवनमा भोग्दै आएका समस्याहरूको समाधान खोज्ने सरकारलाई उत्तरदायी बनाउने जस्ता संसदको न्यूनतम जिम्मेवारी समेत पूरा हुन नसकेका हुनाले आफ्नो भूमिकाप्रति संवेदनशील हुन एमाले सांसदहरूलाई आग्रह गर्नुभयो। सभामुख सापकोटाले प्रतिनिधि सभामा विभिन्न 42 अत्यावश्यक विधेयकहरू विचाराधीन रहेको जानकारी दिनुहुँदै गतिरोध अन्त्य गरी राज्य सञ्चालनका लागि आवश्यक कानून निर्माणमा सहयोग पुर्याउन समेत आग्रह गर्नुभयो। यसै गरी आजको बैठकले 3 पूर्व सांसदहरूको निधनमा शोक प्रस्ताव पारित गरेको छ। बैठकले 2064 सालको संविधान सभामा नेपाली कांग्रेसबाट समानुपातिक तर्फका सांसद जगत बहादुर ताजपुरिया, 2058 सालमा नेकपा एमालेको तर्फबाट राष्ट्रिय सभामा निर्वाचित सांसद लक्ष्मीदास मानन्दर र 2070 संविधान सभा निर्वाचनमा नेकपा एमालेको तर्फबाट निर्वाचित सांसद डाक्टर दुमन सिंह थापाको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो। प्रतिनिधि सभाको अर्को बैठक यही फागुन 6 गते शुक्रबार दिनको 1 बजे बस्नेछ। नेपालमा आज थप 639 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 6782 नमूनाको पीसीआर परीक्षण गर्दा 548 र 2974 नमूनाको एन्टिजेन परीक्षण गर्दा 185 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै आज 1600 जना संक्रमण मुक्त भएका छन् भने आज संक्रमित 3 मृत्यु भएको छ। मन्त्रालयको अनुसार हाल संक्रमण मुक्त हुने दर 96.9% रहेको छ। हाल देशभर 18251 सक्रिय संक्रमित रहेका छन्। यस्तै आज 2,14,103 जनाले कोरोना विरूद्धको खोप लगाएको पनि मन्त्रालयले जनाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष बेलायतका लागि नेपालको राजदूत पदमा नियुक्त हुनुभएका ज्ञानचन्द्र आचार्यले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। राष्ट्रपतिको कार्यालय शीतल निवास महाराजगंजमा आज आयोजित समारोहका बीच राजदूत आचार्यले शपथ ग्रहण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। शपथ ग्रहण समारोहमा परराष्ट्र मन्त्री डाक्टर नारायण खड्का लगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला वन कार्यालय रसुवाका तत्कालीन वन अधिकृत विष्णुकान्त मिश्रसहित 3 विरूद्ध विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी आरोप पत्र दायर गरेको छ। निजहरूले रक्तचन्दनको ठेक्का मिलाइदिन्छु भने सेवाग्राहीबाट 70,00,000 रूपियाँ घुस लिएको पुष्टि भएकाले सो रकम बिगो कायम गरी सजायका लागि थप आरोप पत्र दायर गरिएको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। आरोपी मिश्रका छोरा नवीन कुमारलाई पनि प्रतिवादी बनाउँदै 40 लाख बिगो माग दावी गर्दै आरोप पत्र दायर गरेको छ। यस्तै आरोपी मिश्रलाई घुस रकम उपलब्ध गराउने ग्याल्जुन एण्ड तामाङ प्राली र रसुवा ट्रेडिङ कम्पनीका प्रोभाइडर लाक्पा ग्याल्जुन आफैले 25 लाख रूपियाँ दिएको पुष्टि भएकाले त्यति नै रकम बिगो कायम गरी मतियार बनेका निजको सम्पत्तिबाट बिगो भराउन माग गरिएको विज्ञप्तिमा उल्लेख छ। बझाङ जिल्लामा परम्परागत बाली नालीको संरक्षण र उत्पादन हुने वस्तु बिक्री गर्न सहज होस् भनी कोशीली घर सञ्चालनमा आएको छ। कोशीली घरमा स्थानीय उत्पादनको चामल, मास, कोदो, टिम्बुर लगायतका स्थानीय उत्पादन बिक्री गर्न पाउँदा सहज भएको किसानहरू बताउँछन्। बझाङबाट संवाददाता जगदीश रोकाएको यो रिपोर्ट।
जिल्लाका परम्परागत बालीहरूको संरक्षण साथै उत्पादन गरी बिक्री गर्न सजिलोका लागि बझाङमा कोसेली घर सञ्चालन गरिएको छ। चैनपुरमा सञ्चालन गरिएको कोसेली घरमा अहिले किसानहरू गाउँघरमा उत्पादन हुने रैथाने चीज वस्तुहरू बिक्री गर्न आउने गरेका छन् भने बाहिरका मान्छेहरू पनि बझाङको चिनो भनेर केही न केही वस्तुहरू लिएर जाने गरेका छन्। कोसेली घर सञ्चालन गरिरहेकी निरा देवी खड्का,
चिस्नु पाउडर, यहाँका भाँगो, टिमुर, लोकल चामल, गोलमास्या, कोदिया, मकैको पिठो, मकै खरिद पनि गर्छन्।
कोसेली घरले किसानहरूलाई आफ्नो उत्पादन गर्न सजिलो भएको स्थानीय गणेश शाह बताउनुहुन्छ।
यहाँको भटमासहरू भयो, गुराँस भयो, मास भयो, राजमाहरू भयो, त्यस्ताहरूले विदेशमा जान्छ नि, केही न केही आयस्रोत बढ्छ नि।
कोसेली घर बारे थप जानकारी दिँदै जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मदनराज जोशी,
बझाङ जिल्लामा आउने पाहुनाहरूले खाली हात नजाउन्, यहाँको स्थानीय चिज उपभोग गर्न पाउन् र अर्को कुरा कृषकले आफूले स्थानीय चिज उत्पादन गरेर बिक्री गर्न पाउन्, बिक्री गर्न सहज होस्, सजिलो होस्, प्रवर्धन र उत्पादन।
यस्ता परम्परागत बाली नाली र अन्य चीज वस्तुहरूको उत्पादन र व्यवस्थापन गरी आन्तरिक तथा बाह्य बजारमा बिक्री वितरण गर्न सके कृषि उपज वस्तुमा देशलाई आत्मनिर्भर बनाउन सकिन्छ। जगदीश रोकाया, रेडियो नेपाल, बझाङ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले बाराको निजगढ़मा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य कुनै हालतमा पनि नरोकिने बताउनु भएको छ। रिपोर्टर्स क्लबले आज बाराको निजगढ़मा आयोजन गरेको पत्रकार सम्मेलनमा मन्त्री आलेले निजगढ़मा निर्माण गर्ने अन्तर्राष्ट्रिय विमानस्थलको काम अब चाँडै शुरू हुने बताउनुभयो। मन्त्री आलेले सरकारले G2G लगायत अन्य क्षेत्रबाट रकम लिएर भए पनि निजगढ़मा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम शुरू गर्ने बताउनुभयो। पर्वतको फलेवास नगरपालिकाका बासिन्दा अझै पनि घण्टौंको बाटो हिँडेर पानी ल्याउनुपर्ने बाध्यतामा छन्। आकाशे पानी संकलन गर्ने ट्याङ्की हिउँद लागेसँगै सुकेपछि स्थानीयहरू थप समस्यामा परेका हुन्। पर्वतबाट संवाददाता रोशन तिवारीको यो रिपोर्ट।
पालिका तीन शंकर पोखरीका तुलसीदेवी शर्मालाई कठ्याङ दिँदो जाडोमा बिहानै पँधेरामा पुग्नुपर्ने, पालो कुरेर पानी थाप्नुपर्ने बाध्यता छ। घरको आँगनमा बर्खाको पानी संकलन गर्न बनाइएका घैंटा सुकेपछि तुलसीदेवीलाई खानेपानीको जोहो गर्न मुस्किल भएको हो।
पानीको बेसकेर सुकेर केही छैन, 2 घण्टा लाउँछ राति उठेर लाइन लाएर पालो कुरेर।
हिउँद लागेसँगै पानीको समस्या बढेको स्थानीय गीता सापकोटा बताउनुहुन्छ।
ट्याङ्की जति सुके आकाशको पानी पर्दैन, फुटे चर्के अनि कहाँ हुन्छ त, ट्याङ्की मात्रै राखेर त बिहान 5 बजे उठ्ने अनि घरको यसो अलिअलि काम गर्ने अनि गाग्री बोक्ने हिँड्ने।
पानीको कुनै स्रोत नभएपछि 2064 सालमा यहाँका 40 घरमा 50,000 लिटरका सिमेन्टका घैंटा बनाइएको थियो। अधिकांशका घरका ट्याङ्की फुटेर पानी चुहिने समस्या देखिएको छ। बर्खाको पानी संकलन गरेर हिउँदमा खाँचो टार्दै आएका स्थानीयको जनजीवन प्रभावित भएको होम प्रसाद भूषालले बताउनुभयो।
जति पानीको समस्या त कहाँ होला र कहीँ पनि छैन, एक महिनालाई यो पानीले राहत दिन्थ्यो, यसमा पानी हामीले राखेकै छैनौ किन त फुटिसकेका छ।
खाने पानी सम्बन्धी काम गर्ने एउटा संस्थाले निशुल्क रूपमा घैंटा निर्माण गरिदिएको थियो। चुहिएका घैंटा टाल्न कतैबाट सहयोग नपाएको स्थानीय बताउँछन्। स्थानीयको जनगुनासोमा फलेवास नगरपालिकाको जवाफ यस्तो छ। नगर प्रमुख पदम पाणी शर्मा,
अहिले लमाईबाट लिफ्टिङ खानेपानी आयोजना अन्तिम चरणमा पुगेको छ, सम्भवत सहितको 15 भित्र पानी झर्ने अवस्था छ। बोरिङबाट पनि खानेपानी निकाल्न सकिन्छ। अहिले विष्ट पानीमा करिब 18 घरमा शुभारम्भ हुन्छ। शंकरपुरका सबै ठाउँहरूमा साना साना आयोजना कहीँ भएका मूलहरूलाई व्यवस्थित गर्दाखेरि सम्पन्नको चरणमा हुन्छ र त्यो हामी अभियानमै छौं।
पिउने पानीकै अभाव भएपछि तरकारी खेती गर्न र पशुपालन गर्न सकिएको छैन। पानीको अभावले बसाई सराई समेत बढेको छ। रोशन तिवारी, रेडियो नेपाल, पर्वत।
नेकपा एमालेका नेता तथा मुगु जिल्लाका प्रतिनिधिसभा सांसद मोहन बानिया विरूद्ध पक्राउपूर्जी जारी भएको छ। जुम्लाकी एक महिलालाई बलात्कार गरेको आरोप लागेका पूर्व मन्त्री समेत रहेका बानिया विरूद्ध जिल्ला अदालत बाँकेले पक्राउपूर्जी आदेश जारी गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी मधुसूदन न्यौपानेले जानकारी दिनुभयो। नेपालगंज स्थित अप्सरा होटलमा गएको माघ 19 गते बिहान आफूमाथि बलात्कार गरेको भन्दै जुम्लाकी एक शिक्षिकाले माघ 24 गते मुगुका एमाले सांसद बानिया विरूद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दिएकी थिइन्। रूसले क्रिमियामा रहेका आफ्ना सैनिक फिर्ता बोलाएको र क्रिमियासँगको सैन्य अभ्यास अन्त्य गरेको घोषणा गरेको छ। युक्रेनको सीमानाबाट पहिलो पटक सेना फिर्ता गर्ने घोषणा गरेको केही दिन नबित्दै रूसले आज मस्कोमा गाभिएको क्रिमियामा सैन्य अभ्यास समाप्त भएको र सैनिकहरू फिर्ता आएको बताएको छ। मस्कोको रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गरी दक्षिण सैन्य जिल्लाका इकाइहरू रणनीतिक अभ्यासमा आफ्नो सहभागिता पूरा गरिसकेपछि रूसी सेनाहरू फिर्ता भएको बताएको छ। त्यहाँको सरकारी टेलिभिजनले रूस नियन्त्रित प्रायद्वीपलाई मुख्य भूमिसँग जोड्ने पुल पार गरेको सैनिकहरूको तस्विरहरू देखाएको छ। तर पश्चिमी नेताहरूले रूसले अझै युक्रेनमा आक्रमण गर्न सक्ने बताइरहेका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले हिजो मात्रै मस्कोले आक्रमण गर्न सक्ने सम्भावना र खतरा बढ़िरहेको चेतावनी दिनुभएको थियो। नेटो गठबन्धनले रसियाले युक्रेनमा तैनाथ रहेका आफ्ना सैनिक फिर्ता लगेको प्रमाण पेश गर्न आग्रह गरेको छ। नेटो गठबन्धनको दुई दिने बैठकपछि आज नेटो गठबन्धनका महासचिव जेन्स स्टोल्टनबर्गले पत्रकारहरूसँग कुराकानी गर्नुहुँदै रसियाले सेनाको संख्या बढ़ाएको र अझै थप सेनाहरू युक्रेन जाने क्रममा रहेकाले रसियाले सेना फिर्ता लगेको प्रमाण पेश गर्नुपर्ने बताउनु भएको हो। केही दिन अघि मात्रै रसियाले युक्रेनबाट आफ्ना सैनिक फिर्ता बोलाएको बताएको थियो। भारतको डिस्को किङको उपमाबाट प्रख्यात गायक एवं संगीतकार बप्पी लहरीको निधन भएको छ। गायक तथा संगीतकार लहरीको गैराती मुम्बईको जुहू स्थित क्रिटिक क्युअर अस्पतालमा 69 वर्षको उमेरमा निधन भएको हो। उनको नाम आलोकेश लाहिरी भए पनि आम रूपमा उनी बप्पी लहरीको नामले प्रख्यात थिए। लहरीको स्वास्थ्यमा समस्या देखिएपछि लामो समयदेखि अस्पतालमा उपचार भइरहेको थियो। सन् 1952 नोभेम्बर 27 बंगालको जलपाईगुड़ीमा जन्मिएका लहरी बलिउड सिनेमामा सिंक्रोनाइज डिस्को संगीतका लागि प्रख्यात थिए र उनले 70 र 80 दशकको धेरै लोकप्रिय गीतहरूको कम्पोज गरेका थिए। 4 वर्षको कलिलो उमेरमा लता मंगेशकरको गीतमा तबला बजाएर भारतीय संगीत क्षेत्रमा उनले प्रवेश गरेका थिए।
होटल संघ नेपाल हानले कोविड 19 सृजित परिस्थितिमा होटल उद्योगको प्रभावकारी सञ्चालनमा सहजीकरणका लागि सरकारसँग आग्रह गरेको छ। हानका अध्यक्ष सृजना राणा नेतृत्वको टोलीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेसँग भेट गरी पर्यटन क्षेत्रका समसामयिक विषयबारे जानकारी गराउँदै यस्तो आग्रह गरेको हो। भेटका अवसरमा हानका अध्यक्ष राणाले नेपालको पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको 5 तारे होटल याक एण्डेतीको इजाजत खारेजीबारे सरकारको ध्यान आकृष्ट गराउनुभयो। उहाँले यसबाट श्रमिक कर्मचारीको पारिश्रमिक तथा करार अन्तर्गत अग्रिम बुकिङ गरिएको सेवा सुविधा उपलब्ध गराउन समस्या भएको पनि बताउनुभयो। पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवाताल किनारबाट सराङकोट जोड्ने केबलकार यही फागुन 6 गतेदेखि व्यावसायिक रूपमा सञ्चालनमा आउने भएको छ। पोखरा महानगरपालिका 18 सेदीबाट सराङकोटसम्म 2265 मिटर लामो अन्नपूर्ण केबुलकारको व्यावसायिक सेवा शुभारम्भ गर्न लागि हो। अन्नपूर्ण केबुलकार प्रालीले निर्माण गरेको केबुलकार हालका लागि बिहान 10 बजेदेखि साँझ 4 बजेसम्म व्यावसायिक सञ्चालन हुनेछ। केबुलकारको सञ्चालनपछि पोखरा आउने स्वदेशी तथा विदेशी पर्यटकका लागि पर्यटनको एउटा नयाँ ब्राण्ड थपिएको अन्नपूर्ण केबुलकारका निर्देशक तीर्थराज त्रिपाठीले बताउनुभयो। केबलकार सञ्चालनमा आएसँगै फेवातालको किनारबाट झण्डै 9 मिनटमा सराङकोट पुग्न सकिने कम्पनीले जनाएको छ। अहिले फेवातालबाट सराङकोट जान गाड़ीमा करिब 35 देखि 45 मिनट समय लाग्ने गरेको छ। सराङकोट सूर्योदय र सूर्यास्त सहित हिमाल र तालको दृश्यावलोकनका लागि प्रख्यात मानिन्छ। बुधबार सुनको मूल्य तोलामा 1600 रूपियाँले घटेको छ। मंगलबार तोलामा 1200 रूपियाँले बढ़ेको सुनको मूल्य बुधबार ओह्रालो लागेर छापावल सुन तोलाको 95100 रूपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो सहकर्मी सुरेन्द्रमणि त्रिपाठी। अब मौसम। आगामी 24 घण्टामा देशका पहाड़ी भागमा आंशिक बदली भई उच्च हिमाली क्षेत्रका 1-2 स्थानमा हिमपातको सम्भावना रहेको छ भने बाँकी भागमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटा अधिकतम तापक्रम 20.7 डिग्री सेल्सियस र न्यूनतम 8.4 डिग्री सेल्सियस। काठमाडौँ अधिकतम तापक्रम 19.8 डिग्री सेल्सियस र न्यूनतम 6.4 डिग्री सेल्सियस। पोखरा अधिकतम 22.4 डिग्री सेल्सियस र न्यूनतम 8.2 डिग्री सेल्सियस। वीरेन्द्रनगर अधिकतम 23.5 डिग्री सेल्सियस र न्यूनतम 7.5 डिग्री सेल्सियस र दिपायलको अधिकतम तापक्रम 24.5 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 6.5 डिग्री सेल्सियस। समाचारको अन्तमा मुख्य समाचार फेरि एकपटक। दलहरूबीच सहमति जुट्न नसकेपछि अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधि सभा बैठकमा आज पेश हुन सकेन। दलहरूबीच थप छलफल र सहमति गरेर पर्सीको बैठकमा पेश हुने कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडुको भनाए। एमसीसीका विषयमा छलफल गर्न भोलि सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै स्थानीय तह निर्वाचनको मिति घोषणा विरूद्धको रिट दर्ता गर्न सर्वोच्च अदालतको आदेश र रसियाले युक्रेनमा तैनात आफ्ना सैनिक फिर्ता बोलाएको प्रमाण पेश गर्न नेटोको आग्रह। सुन्दै हुनुहुन्थ्यो साँझ 7 बजेको समाचार, यही सकिन्छ। हाम्रो अर्को बुलेटिन 8 बजे अंग्रेजीमा हुनेछ र 9 बजे नेपालीमा। सुन्दै गर्नुहोला रेडियो नेपाल। नमस्कार।